43 सालबाट चाहिँ नि रूपचन्द्र विष्टले फेरि राजनीति एउटा प्रतिनिधिको हैसियतबाट राष्ट्रिय पञ्चायतमा त्यही राजनीति जनमुखी राजनीतिलाई अब देशव्यापी लान भनेर राख्नुभयो। 43 सालमै लेखेको जुन चुनावको इसारा लेखेकोमा होसियारमा चाहिँ अब राष्ट्रिय पञ्चायतको मुख्य काम कानुन बनाउने हो, तर कानुनै बनाउन नपाउने 28 मण्डली भर्ती गरिने, यदि ज्यानमारा मण्डलीलाई समर्थन गर्न नपाइने व्यक्तिले बाँच्न सम्मान पाइँदैन अरे, त्यस्तो आशयको कविता चाहिँ विमर्शले छाप्यो। किनभने त्यो बेला पदम ठकुरीलाई गोली आएको थियो, रुदानीले चुनावमा निकाले पर्छ, त्यो चाहिँ विमर्शले छाप्यो। छापिसकेपछि केशवराज प्रणाली लगायत उ गरिसकेपछि रुदानीले भन्नुभयो मैले लेखेको लेख हो, चुनावमा लेखेको, त्यो पनि जनताले अनुमोदन गरेको कविता हो, त्यो पत्रकारलाई होइन मलाई समात्न पर्छ भन्यो। पछि रुदानीलाई पनि समात्न आए, समात्न आउँदा रुदानीले भन्नुभयो मलाई पक्राउ पुर्जी चाहिन्छ भनेर भनेपछि 5-6 जना आएको थिए, अनि पछि चाहिँ त्यहाँ टङ्केश्वरमा पुग्दा फेरि भ्यानहरू आएर रुदानीलाई समातेर लिएर गइयो। त्यसपछि त्यहाँ राखेर भोलिपल्ट अञ्चल दिशामा चाहिँ उ गरे। यसरी 6 महिना विमर्श सम्पादकलाई लगेर त्यो दौरानमा चाहिँ रुदानीलाई जेल हालियो। एउटा जनताको अभिमतलाई चाहिँ नि फेरि राज्य सरकारले चाहिँ नि जेल हाले। यसरी पटक पटक जिन्दगीमा भयो र यी दौरानमा फेरि जेलबाट 6 महिना बिताएपछि आउनुभयो। आउनुभएपछि अब यतापट्टि देशमा एउटा आन्दोलनको माहौल पनि सिर्जना भइरहेको थियो, केही बहुदलवादी पक्षहरू र निर्दल भन्ने उसमा चाहिँ नि, तर रुदानीको आफ्नै राजनीति थियो, उनले चाहिँ निर्दल निर्दयी बहुदल बहुला भनिसकेका थिए उनले। भनेपछि बहुदलकै उसँग सँगसँगै लाएर चाहिँ नि आन्दोलनमा ऊ होइन, उहाँले आफ्नै ढङ्ग शैलीले पर्चा निकाल्नुभयो। त्योभन्दा अगाडि चाक्सीबारीमा गणेशमान सिंहसँग उहाँको भेट भयो, म पनि त्यति बेला सँगै रुदानीको स्कुटरमा हामी चढेर गयौँ। यता चन्द्रशेखरहरू लगायत सबै मान्छे आएर चाहिँ चाक्सीबारीमा भाषण गरेर चाहिँ तत्कालीन व्यवस्थाको विरुद्धमा भाषण गरे। रुदानीले यही कुरा चाहिँ नि व्यवस्था निर्दलीय राजनीति बहुदलीय मान्नुहुन्छ भनेर उहाँले तपाईँ भन्ने शब्द सम्बोधन गरे, मध्येमा एकजना गणेशमान सिंह पनि पर्नु भएछ, कमै मात्रै मान्छेलाई उहाँले तपाईँ भनेर सम्बोधन गरे, उहाँले व्यवस्था निर्दलीय राजनीति बहुदलीयले यो स्वीकार्नुहोस् भन्नुभयो। गणेशमानले त्यो जवाफै दिनु भएन, सायद बुझ्नुभयो या बुझ्नु भएन, सायद यो कुरा चाहिँ मरिचमान सिंहलाई पनि लर भन्नुभएको थियो अरे, त्यो बेला मलाई थाहा होइन, तर एउटा मरिचमानले एउटा लेखमा चाहिँ यो कुरा आएछ। अनि यो दौरानमा आन्दोलन भयो, 46 सालको आन्दोलन सुरु भयो। सुरु भइसकेपछि त्यो बेला केही राक्षसहरूलाई पक्राउ खाए। रुदानी चाहिँ पञ्च बेलामा चाहिँ म अब यो मुख थुनेर शासन गर्ने व्यवस्थाको चाहिँ त्यहाँ चाहिँ म चाहिँ त्यहाँ भण्डाफोर गर्छु। यो दौरानमा अब यो 46 साल चैत 26 गते गरे अब आन्दोलन सफल भयो, आन्दोलन सफल भयो, बहुदल घोषणा भयो। यो दौरानमा अब रूपचन्द्र बहुदलको लागि मात्रै राजनीति गरेका मान्छे त थिएनन्, उनी त जनमुखी राजनीति त्यो आफ्नो एउटा सिद्धान्त लिएर हिँडेको मान्छे थियो। आन्दोलनमा पनि आन्दोलनकारी घाइतेहरूलाई चाहिँ ठाउँ ठाउँमा लगाएर सहयोग गरिरहेका थियौँ, अनि उहाँले आफ्नो पर्चाहरू आन्दोलनमा चाहिँ आन्दोलनको समर्थनमा गाउँले न्याय चाहियो भन्ने जस्ता पर्चाहरू उहाँले निकाल्नु भएको थियो। सहरमा बहुदल र मुख थुनेर शासन गरेको लाटो चलिरहेको बेला जनताले न्याय गर्नुपर्छ भने त्यो एउटा पर्चामै छ, त्यो एउटा लामै पर्चामै। यो चर्चा 44 सालतिर एउटा 44-45 साल चर्चा चाहिँ एउटा 3 पुस्तामा पुगेको थियो रुदानीको थाहा दर्शन जनमुखी राजनीति चाहिँ देशव्यापी नै पुगेको थियो, केटाकेटी युवा युवती र बुढाबुढी, तर रुदानीको कुनै सङ्गठन पनि थिएन, पत्रिका पनि थिएन। तर रुदानी यदि अब देश नघुम्दा यो चर्चा पाइसकेपछि बहुदलको नाममा ठगेर खानेहरूले तत्कालीन मालेका केही गुट र पछि एमाले भयो, त्यो मालेभित्रका एउटा ठुलो गुटले चाहिँ रूपचन्द्रमाथि आफ्नो सङ्गठन पत्रिकादेखि लगाएर हमला गर्यो, भ्रमको हमला। रूपचन्द बिक्यो, रूपचन्द पञ्च भयो, रूपचन्द मण्डले भयो, पत्रकार समितिमा बसेर चाहिँ जनआन्दोलनको विरोध गर्यो, यस्ता खालका चाहिँ एकदम तल्लो स्तरमा उत्रेर चाहिँ यिनीहरूले आफ्नो सङ्गठन मार्फत पत्रिका मार्फत ठाउँ ठाउँमा चाहिँ देशव्यापी चाहिँ यिनीहरूले चाहिँ रूपचन्दको विरुद्धमा प्रचार गरे। चैत्र 26 गते जनआन्दोलनपछि 27 गतेको हुप्रा चौरमा रुदाने बोल्न जानुभयो, भएपछि रुदानीले मौन भाषण गरेर हिँड्नुभयो। सत्य 1000 पल्ट भन्दा पनि त्यो जनतामा चाहिँ नपुग्ने, तिनीहरूलाई नछुने, भ्रम छिसिक्क भन्दा साथ त्यो भ्रम धुमधाम फैलिने भनेर रुदानीले भन्नुभएको थियो। यिनीहरू मौन भाषण गरेर किन मौन भाषण गर्नु भने मैले सोद्धाखेरि मौन भाषण गरेको एउटा विद्रोह, एउटा वक्ताले विद्रोह गरेको। अनि मैले एकपल्ट प्रसङ्गमा चाहिँ रुदानीलाई सोधेको थिएँ, रुदानी अब के हुन्छ देशमा त बहुदल त आयो भनेर सोद्धाखेरि अगाएका कुकुरभन्दा भुकाएका कुकुर झन् खतरनाक हुन्छ, हेर्दैछ बात के छ त रुदानी राजनीति यो दौरानमा चाहिँ लुट्न आएको लुट्न पाएको सन्तुष्ट भएको, लुट्न आएको लुट्न नपाएको असन्तुष्ट भएको, यसरी भन्नुभयो राजनीति। वास्तवमा त्यो प्रयोग पनि देखियो। 48 सालको चुनावमा फेरि भाग लिने भयो रुदानीले, हरेक चुनावलाई भाग लिने भयो। भाग लिँदाखेरि उहाँ हार्नुभयो, हेटौँडाबाट हार्नुभयो। 51 सालको चुनाव पनि हरेक चुनावलाई चाहिँ उहाँले चाहिँ प्रयोग गर्नुभएको छ। जित हार मेरो उहाँलाई मतलब थिएन, पहिला पनि भोटको राजनीति उहाँले गर्नु भएन, खालि जनतालाई जगाउने यो हिसाबले चाहिँ नि गर्नुभयो। यी दौरानमा केही फ्रस्ट्रेसन रुचमनमा आयो, आइसकेपछि रुदानी अब त्यो दौरानमा कालीमाटीमा बस्नुहुन्थ्यो, कालीमाटी यहाँ त्यही छाप्रोमा अब धेरै रक्सी पिउन थाल्नुभयो, चुरोट खान ज्यादा खान थाल्नुभयो। यसपछि उहाँको स्वास्थ्य अलिकति 55 सालमा गिर्यो। मेरो बुवा हस्पिटलमा हुनुहुन्थ्यो त्यो बेला, रुदानी आउनुभयो, रुदानी खोक्दै आउनुभयो। मेरो बुवा नि अब त्यो एकदम त्यो अन्तिम अवस्थामा रुदानीको ताल देखेर मेरो बुवाले भन्नुभयो, रुदानीले मलाई मेरो बुवालाई अति सम्मान गर्ने उनको दाईलाई, त यसरी यस्तो तालले बस्छ भने कि सुसाइड गर, के ताल गरेको भनेर भन्नुभयो। रुदानी खेस हानुभयो, त्यो भनेकै भोलिपल्ट उहाँहरू जानेको दाई पनि बित्नुभयो। यो भयो यसपछि 54-55 सालमा चाहिँ अलिकति रुदानी असाध्यै गलेको अवस्थामा मैले कालीमाटिया भेटेर रुदानीलाई ट्याक्सीमा हालेर टिचिङ हस्पिटल लिएर गयौँ। रुदानीको त्यहाँबाट चाहिँ उपचार हामीले सुरु गऱ्यौँ। सुरु गर्दा गर्दा ल रुदानी अब तपाईँले चुरोट चाहिँ छोड्नुपर्छ, डक्टरहरूले पनि यही भनेको छ भने तत्कालीन डक्टर अरुण सामी हो, अरे अरुण सामी जस्तो लाग्छ मलाई, उहाँले उहाँको उपचार गरिरहनु भएको थियो। भन्दाखेरि अनि त्यहाँबाट चुरोट छोड्ने त छोड्ने भन्नुभयो, पक्का छोड्ने त भन्नुभयो, छोड्ने भन्नुभयो रुदानीले। त्यसलाई चुरोट लिएर भएको थियो भन्नुभयो मलाई, किन अब चुरोट छोड्ने भने आ चुरोट किन लिएर भन्ने भनेको भने मैले प्रतिवाद गरेँ, तँलाई चुरोट लिएर भने चुरोट लिएर आएन भने भने रुदानी त्यति प्रतिवाद भने किन हो, मलाई अचम्म लाग्यो, कुन चुरोट ल्याउँ भने मैले सोधेँ। सबभन्दा मिठो चुरोट लिएर, महँगो चुरोट मिठो लिएर नेपालमा पाउने भनेर चाहिँ तत्कालीन थियो होला 555 अलिक महँगो चुरोट थियो। मैले तिनवटा चुरोट लिएर आएँ, तिन खिल्ली लिएर आएर चाहिँ गरेको रुदानी बेडा सुधिरहनु भएको छ, त्यो औषधि राख्ने त्यो भाँडालाई के भन्छ, ती औषधिसँगै चुरोट राख्नु भयो। डक्टर आयो, अरू सामी पड्क्यो, तपाईँ दाई मान्ने तपाईँलाई चाहिँ यस्तो चुरोट नखानु भने झन् तपाईँले हस्पिटलको यो उल्लङ्घन गर्न के गरेको, यो के तालो चुरोट औषधिमा राख्यो भने भन्नुभयो। ए भाते मैले चुरोट छोडेँ, चुरोट किन यहाँ राख्दा, चुरोट साथमा राखेर चुरोट छोड्ने, चुरोट नभएर नखाएर न साथमा नभएर नखाने होइन कि चुरोट भएर नखाने हो, त्यो चुरोट लिएर भयो त्यहाँबाट रुदानीले चुरोट छोड्नु भयो। जहिले पनि साथमा त्यो तिनवटा चुरोट हालेर हिँड्नुहुन्थ्यो है। यसरी भयो 56 सालमा मनोमन बितेपछि रुदानी फेरि जस्तो कि अब एउटा निष्क्रिय जस्तो भएर भएको थियो, स्वास्थ्य पनि अलिकति उदार सुधार भइसकेको छ, रुदानीको सुधार भइसक्यो। अनि त्यो दौरानमा यो एक नम्बर क्षेत्र एरियाबाट उठ्नु पर्यो साँखु नामले भारे लगायत यो के भन्छ यो पेप्सिकोला साइडको त पूर्वपट्टि साइडहरू, यसमा चाहिँ रुदानी उठ्ने भएपछि ल अब चाहिँ फेरि एकपल्ट चाहिँ उ गर्न पर्यो। त्यहाँबाट हामी प्रचार प्रसारमा गयौँ, जित्न त छैन विचार राख्ने हो रुदानीको भनेको, जित हारको कुरा होइन, जनतामा विचार राख्ने, सर्वे गर्ने, जनताको हजुरमा हुजुर राखिदिने भनेर उहाँले चाहिँ बदमासैहरू सरकार बने, बदमासै प्रतिपक्ष बने भनेर एउटा महाजनमुखी अभियान फेरि थालने भनेर उहाँले राख्नुभयो। त्यस दौरानमा चुनावमा चाहिँ धेरै ठाउँमा भाषणहरू नामले बारेदेखि लिएर पालबारी साँखु अब यता यो काठमाडौँ एक नम्बर क्षेत्रमा हामी सबै एउटा चुनावी माहौलमा हामी होम्यौँ। रुदानीले ठाउँ ठाउँमा भाषण गर्नुभयो। ती दौरानमा बहुत गम्भीर कुरा गम्भीर आरोप लगाउनु भयो रुदानीले, बदमासै सरकार बदमासै प्रतिपक्ष भनेको ठाउँमा उहाँले चाहिँ काङ्ग्रेस भने भारतको श्रीमती, यो एमाले भने रखेल हो भने यो सोच्नु गर्दैन, यो आतंकित भयो यिनीहरूलाई, अब यो चाहिँ राज्य अब यो सरकार यो देशमा चाहिँ जुनले जसले जगजगी बढाइरहेको बसिरहेका छन् सत्तामा चाहिँ एउटा चाहिँ भनौँ न हन्थाप मतलब लुट हन्थाप यस्तो राजनीतिको अभ्यास गरिरहेको ठाउँमा रुदानीले कुरा राख्दाखेरि धुमधाम थियो, व्यापक भ्रामक कुराहरू प्रचार फेरि गर्न थाले। त्यो बेला जस्तो कि 46 सालमा चाहिँ रूपचन्द बिक्यो भने एमाले प्रचार गर्ने, पन्छीहरूले चाहिँ हो हामीले त्यसलाई बिगार्यौँ भनेर भन्दै नि मण्डलीहरूले, अनि काङ्ग्रेस लगायत अरू सबै रुदानीले एउटा इन्टरभ्यू, अनि काङ्ग्रेस लगायत अरू मसाल ससाल सबै हो बिग्रेको हो रे भनेर यसरी देशव्यापी प्रचार गरे। रूपचन्द्रको राजनीति के थियो भन्ने कुरो चाहिँ नि त्यो बेला चाहिँ नि त्यो नेपाल अध्यादेश रुदा रूपचन्दले राख्नै पाएन रुदानीले। त्यस्तै अब 56 सालको चुनावमा पनि तपाईँको चाहिँ नि जनतामा चाहिँ नि यो पल्ट चाहिँ होइन अर्को पल्ट चाहिँ तपाईँलाई राजनीति यो कन्फर्म तरैको मुखबाट यो पल्ट चाहिँ अलिक ढिला हुनु भयो तपाईँ, अर्कोपल्ट चाहिँ तपाईँको राजनीति यहाँबाट चाहिँ जम्मा जनमुखी अभियान गर्ने भनेर धेरै चाहिँ त्यो चाहिँ कुराहरू आयो। आज चुनाव हो, चुनाव भइसकेपछि रुदानीले भन्नु अब म्याक्सिमम भोट आयो भने त्यही 50-60 आउला, देखि सयको बिचमा आउला भनेपछि पछि चुनाव नतिजा आयो त्यसमा पनि फेरि रूपचन्द मर्यो भनेर नि प्रचार गरे. रूपचन्दले रातारात फलानलाई समर्थन गरेर भनेर राचारत गरे. त्यो बेला हाम्रो सङ्गठन पनि नै उपन नै लास्ट आउनु भन्दै रूपचन्दको कति 82-83 कति भोट आए र दादाले भन्नुभयो यो 82-83 भोटलाई यो चाहिँ नि एउटा चाहिँ इमानको खडेरी परेको बेला बेमानी राजनीति हावी भइरहेको बेला यो 82-83 भोट आउनु ठुलो कुरो हो. यसलाई संरक्षण गर्नपर्छ र यही 82-83लाई चाहिँ बिउ मान्नपर्छ भनेर भन्नुभयो. र रुदाने अचानक 28 गते सामाकोसीमा एउटा पराजुलीको डेडामा पुग्नु भएछ. न अनएक्सपेक्ट घरमा फोन आयो. फोन आएपछि अनि बिहानमा भने अहिले राति नै हस्पिटल लिएर जाने 9-10 बजीतिर फोन आएको थियो. रुदानेसँग मैले कुरा गरेँ. राति नै हस्पिटल लिएर जाने राति नै भोलि बिहान आइज भनेर भन्नु जस्तो रुदानेले भन्नुभयो. भोलि बिहान जाँदाखेरि कोठामा पुरा डायरिया छ, पुरै बुगरिया छ अनि रुदाने एकदम शिथिल हुनुहुन्थ्यो. के भयो रुदाने भनेर मैले सोधेँ. एउटा हरियो काँक्रो खाएँ, त्यो विषालु थियो भन्नुभयो. अरू कुरा केही भएन. हस्पिटल लिएर जाने कुरा भन्दाखेरि होइन मैले चिनेको डक्टर छ, बिरासुला चिना डक्टरबाट उपचार हुन्छ भनियो. गाडीमा हालेर त्यो मान्छेले हस्पिटल लिएर गयो बिरासुरल. म मोटरसाइकलमा पछि पछि गएँ र हस्पिटलमा गइसकेपछि झन् रुदानेलाई झन् च्याप्यो. त्यहाँ के औषधि उपचार गर्दाखेरि च्याप्यो अनि अब्जर्भेसन भनेर त्यो चाहिँ निरीक्षण उसमा चाहिँ राखियो. राख्दाखेरि अनि पछि वार्डमा सारियो. वार्डमा सार्दै झन् रूपचन्दलाई झन् झन् च्याप्दै आयो. च्याप्दै च्याप्दै आयो एवं वृद्धले चाहिँ नि अनि आइसियुमा राखियो. दुई दिनपछि 9 दिनमा चाहिँ नि 56 असार 7 गते बिहान 5:31 उहाँले आफ्नो पार्थिव शरीर सार्नुभयो.